मत्ती 26 अध्यायको अहिले 57 देखि 68 पदसम्म पढ्नेछौँ।
अनि यसुलाई चक्रनेहरूले उहाँलाई महापुजारी कायफा कहाँ लगे, जहाँ शास्त्री र बुढा प्रधानहरू भेला भएका थिए। तर पत्रुस महापुजारीको चोटसम्म टाढा टाढाबाट उहाँलाई पछ्याउँदै गए। अनि परिणाम हेर्नलाई तिमी भित्र बसेर नक्कलहरूसँग बसे। तब मुख्य पुजारीहरू, बुढा प्रधानहरू र सम्पूर्ण महासभाले यसुलाई मार्नका निम्ति उहाँको विरोधमा झुटो साक्षीहरू खोज गरे, तर एउटै पनि पाइएन। धेरै झुटा साक्षीहरू अघि सरी आए तापनि तिनीहरूले एउटै पनि पाएनन्। आखिरमा दुईजना झुटा साक्षीहरू अघि सरी आएर भने, यस साक्षीले भन्यो, म परमेश्वरको मन्दिर भत्काउन र यसलाई तीन दिनमा खडा गर्न सक्छु। अनि महापुजारीले उठेर उहाँलाई भन्यो, के त केही पनि गवाह दिँदैनस्? यिनीहरूले तेरो विरोधमा दिएको गवाही के हो? तर यसको लागिरहनु भयो। अनि महापुजारीले जवाब दिए उहाँलाई भने, जीवित परमेश्वरको नाममा म तँलाई आज्ञा गर्दछु, के परमेश्वरका पुत्र ख्रिस्ट तँ होस्? हामीलाई भन्। यसुले उनलाई भन्नुभयो, तपाईँ आफैले भनिहाल्नुभयो, तरै पनि म तपाईँहरूलाई भन्दछु, अबदेखि उसो तपाईँहरूले मानिसका पुत्रलाई सामर्थ्यको दाहिने हात पछि बसिरहेका र आकाशका बादलहरूमा आइरहेका देख्नुहुनेछ। तब महापुजारीले यसो भन्दै आफ्ना लुगाहरू च्याति, यसले ईश्वर निन्दा गरेको छ, अब उसो हामीलाई साक्षीहरूको के खाँचो पर्यो र? हे तिमीहरूले पनि अब यसलाई यसको ईश्वर निन्दा सुनेका छौ, तिमीहरूको राय के छ? तिनीहरूले जवाब दिएर भने, यो मृत्युदण्डको योग के छ? तब तिनीहरूले उहाँको अनुहारमा थुके र उहाँलाई मुक्का लगाए। अनि अरू अरूले चाहिँ यसो भन्दै उहाँलाई थप्पड लगाए, हे ख्रिस्ट, हामीलाई भविष्यवाणी गर, तराई हिर्काउने को हो?
यस खण्डमा हामी प्रभु येशूलाई कृत्रिम रूपमा न्यायिक जाँच गरेको हामी पाउँछौँ। कुनै पनि वास्तविकता नभएको न्यायिक जाँच उहाँलाई खडा गरिएको छ जाँचमा लाए, तर त्यो सब नियम विपरीत थियो, कुनै सत्यता थिएन त्यसमा पुरै ढङ्गले। हामीले यहाँ मत्ती मर्कुस लुका युहन्नालाई पुरै हेर्दाखेरि के पाउँछ भने, रातभरिमा र बिहान सिधा गरेर प्रभु येशूलाई छ पटक न्यायिक जाँचमा उभ्याउँछ। तीन पटक यहुदीहरूले, तीन पटक रोमीहरूले। अनि यो छवटै न्यायिक जाँचहरूमा चलेको कुरा, त्यहाँ बोलिएका बोलीहरू, गरिएको व्यवहारहरू कुनै पनि निष्पक्ष व्यक्तिले पढेपछि वास्तवमा कुन पक्ष चाहिँ दोषी थियो र को निर्दोष थियो त्यतिकै जानिने कुरा थियो। अनि यो छवटा न्यायिक जाँचहरूमा सबभन्दा पहिला चाहिँ वास्तवमा उल्लेख भएको न्यायिक जाँच चाहिँ यहाँ मत्तीले उल्लेख चाहिँ गरेको छैन। मत्तीले एकैचोटि दोस्रोमा पुर्याएको छ हामीलाई, तर पहिलो न्यायिक जाँच चाहिँ युहन्ना 18 अध्यायमा पल्टाउनु पर्ने हुन्छ। हामी त्यहाँ युहन्ना 18 अध्याय अठारको हामी 12 पदबाट पढ्नेछौ। तब सिपाहीहरूको त्यस टोली अनि कप्तान र यहुदीहरूका अफिसरहरूले येशूलाई पक्रे र उहाँलाई बाँधे। 13 पद, अनि तिनीहरूले उहाँलाई पहिले हन्नास कहाँ लगे, किनकि उनी त्यस सालका महापुजारी कायफाका ससुरा थिए। उल्लेख छ कि प्रभु येशूलाई हन्नास भनिने व्यक्ति कहाँ लगिएको थियो, यो प्रारम्भिक जाँचको लागि। हन्नास चाहिँ यरुसलेममा हुने सबैभन्दा शक्तिशाली मान्छे थियो त्यसका, किनभने ऊ चाहिँ 7 AD देखि 15 AD सम्म लामो समय महापुजारी भएको थियो। अनि ऊ अहिले चाहिँ खास महापुजारी थिएन, तैपनि उसले महापुजारीको उपाधि चाहिँ उसले चाहिँ छोडेको थिएन। अनि उसको एकदम प्रभाव थियो त्यो बेलाको सबै मुख्य पुजारीहरू अनि सन्हेड्रिन होइन उसको कुरा सुन्थे सबैले, विशेष गरी पुजारी समूहलाई चाहिँ उसको पुरै नियन्त्रण थियो। अनि उसका 5 जना छोरा सबैजना महापुजारी बने, सबै दुष्ट थिए। अनि उसको यहाँ ज्वाइँ त्यस साल चाहिँ महापुजारी थियो, उसको नाम चाहिँ काइफा, जहाँ चाहिँ मत्तीले अघि उल्लेख गरेको हामीले पढ्यो। त्यसैले पहिला चाहिँ हन्नासका लागि किन सबैले उसको सल्लाह चाहन्छ। अनि उसले नै के सल्लाह दिएको थियो भन्ने कुरा पहिलाकै एउटा कुरा यहाँ उल्लेख छ 14 पदमा, अनि यस जनताका निम्ति एकजना मानिस मर्नु नै फाइदा छ भनी यहुदीहरूलाई सल्लाह दिने यिनै कायता थिए। यो चाहिँ अन्नासको ज्वाइँले थियो त्यसो भन्ने चाहिँ जस पहिला चाहिँ उसलाई हन्नास के अरे पहिला चाहिँ प्रभुलाई हन्नास गर्न लगियो, त्यसपछि हन्नास केही कुरा गरेपछि चाहिँ कायफाका पुर्याउँछ। हन्नास कहाँ जाँदाखेरि चाहिँ अध्यारेमा हो राता राख्ने, अनि त्यो चाहिँ अनौपचारिक रूपमा त्यहाँ न्यायिक जाँच भयो। तर अब औपचारिक न्यायिक जाँचको लागि चाहिँ हन्नासले कहाँ पुर्याउँछ भने त्यो बेलाको खास महापुजारीका जो चाहिँ कायफा, त्यसैले हामी त्यहाँ फर्केर जाउँ मत्ती 26 अध्यायमा। फेरि अनि हामी यी प्रत्येकलाई हेर्न पायो भने चाहिँ त्यो अझ डिटेलमा कुराहरू जानिन्छन्, तर हाम्रो लागि चाहिँ यहाँ मत्ती यो दोस्रो न्यायिक जाँचमा चाहिँ हामी केन्द्रित हुन्छौँ। अब सन्ताउन्न पदमा चाहिँ त्यसैले येशूलाई पक्रिनेहरूले उहाँलाई अब महापुजारी काइफाका पुर्याएका छन्। त्यहाँ शास्त्रीहरू बुढा प्रधानहरू भेला भएका छन्, अनि त्यहाँ चाहिँ झुटो साक्षीहरूको अब खोजी हुन्छ, उहाँको विरुद्धमा बोल्ने झुटो साक्षीहरूलाई त्यहाँ जम्मा गरेका छन्। अनि उनीहरूले के दोष लगाउँछ प्रभु येशूलाई, उनीहरूले चाहिँ प्रभुले भनेको एउटा कुरालाई बङ्ग्याएर उहाँलाई दोष लगाउन खोज्छन्, गलत अर्थ लगाएर दोष लगाउन खोज्छन्। खास प्रभुले भन्नुभएको एउटा थियो, उनीहरूले चाहिँ त्यसलाई बङ्ग्याएर अर्कै बनाए। अब खास प्रभुले भन्नुभएको कुरा के थियो उनीहरूले यहाँ भनेको, युहन्ना 2 अध्यायमा जाँदा, युहन्ना 2 अध्यायमा अनि 18 देखि 21 पदमा हामी पढ्नेछौ। तब यहुदीहरूले उहाँलाई जवाफ दिएर भने, तपाईँ यी कुराहरू गर्नुहुन्छ त हामीलाई तपाईँ के चिन्ह देखाउनुहुन्छ, प्रमाण खोज्यो प्रभु येशू। 19 पद, येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, यस मन्दिरलाई भत्काइदेऊ अनि म यसलाई 3 दिनमा खडा गर्नेछु। तब यहुदीहरूले भने, यो मन्दिर बनाउन 46 वर्ष लागेको थियो अनि तपाईँले यसलाई 3 दिनमा खडा गर्नुहुनेछ। 21 पद, तर उहाँले आफ्नै शरीरको मन्दिरको विषयमा भन्नुभएको थियो। प्रभु येशूले त्यहाँ परमप्रभुको मन्दिर भन्ने त्यो ढुङ्गाले बनेको मन्दिर भत्काएर यसलाई उठाउँछु भन्नुभएकै थिएन, तिमीहरूले चिन्न चाहन्छौ भने यो चिन्ह म दिन्छु। अनि जहिले पनि यही चिन्ह हो कि अविश्वासीहरूलाई चाहिँ, त्यो चाहिँ केको चिन्ह भने बौरी उठाएको चिन्ह। यहाँ चाहिँ यो मन्दिरलाई भत्काइदेऊ, म भत्काइदिन्छु त भन्नुभएको होइन नि प्रभुले, स्पष्ट भने यो मन्दिर यस मन्दिरलाई भत्काइदेऊ अनि तिमी यहुदीहरूले मान्ने हो अनि म यसलाई 3 दिनमा खडा गर्नेछु। अनि उनीहरूले चाहिँ यसलाई चाहिँ अब लगेर चाहिँ परमेश्वरको मन्दिर भत्काउँछु रे यसले, अनि यसलाई चाहिँ दिन दिन म खडा गर्छु रे भनेर चाहिँ त्यहाँ आधा सत्य आधा झुट गरेर चाहिँ पुरै झुट भयो। यसबाट त्यसैले हामीले बुझ्न सक्छौँ हामीले आज पनि हिजो आज पनि मान्छेहरू जसले विश्वास गर्न चाहँदैनन् उनीहरूले के गर्छन्, परमेश्वरको वचनलाई चाहिँ उनीहरूले भङ्ग्याउँछन्, टेढा मेढा पार्छन् अनि दोष्याउँछन्। जुन कुरा चाहिँ दोस्रो पत्रुस तीन अध्यायमा पत्रुसले हामीलाई बताएको छ, दोस्रो पत्रुस तीन अध्यायमा अनि सोह्र पदमा पढ्छौ, जसरी उनका सबै पत्रहरूमा भनेको पावलले पवित्र आत्माद्वारा लेखेको ती पत्रहरूमा बाइबलको खण्डहरूमा पनि उनले यी कुराहरूको चर्चा गरेका छन् जसमा केही कुराहरू बुझ्न कठिन छन्, जसलाई शिक्षा नपाएका र अस्थिर भएकाहरूले बाँकी पवित्र शास्त्रहरूलाई झैँ तिनीहरूका आफ्नै विनाशका निम्ति टेढामेढा पार्छन्। बाइबलमा बुझ्न कठिन कुनै कुरा पायो उनीहरूले बुझ्न सकेनन् अनि त्यसपछि तिनीहरूले चाहिँ बङ्ग्याउन थाल्छन् अनि उनीहरूले दोस्याउन उनीहरूले न्यु बनाउँछन्। त्यसैले छ नि हामीले चाहिँ के होसियार हुनुपर्छ भने बाइबल पढ्दाखेरि चाहिँ त्यहाँ जे छ त्यही विश्वास गर्ने, हामीले जे बाइबलमा पाउँछौँ त्यही विश्वास गर्नुपर्छ प्रिय। होइन बाइबलमा स्पष्ट जब तपाईँले देख्नुहुन्छ कुनै कुरा होइन अनि कसैले त्योको सट्टामा उल्टो भनेको सुन्नुहुन्छ भने तपाईँको पुरा अधिकार छ त्यो व्यक्ति जोसुकै होस् यहीँबाट मैले सिकाइरहेको भए पनि तपाईँ आएर चाहिँ भन्न सक्नुपर्छ अनि भन्नुपर्छ तर भाइ दाई बाइबलमा त यस्तो लेखेको छ नि अनि त्यसपछि चाहिँ बाइबलको कुरा के हो त्यो नै त्यसले हामीलाई न्याय गर्ने हो, हामीले बाइबललाई न्याय गर्ने होइन। अनि कहिले पनि हामी ओ पर पर त्यो ठुलो अगुवाले त्यस्तो भनेको थियो नि जसुकै भन्नुहोस् बाइबलले के भन्छ, जुनसुकै विद्वानले जसुकै भन्नुहोस् बाइबलले के भन्छ। अनि त्यसैले बेरिएको विश्वासीहरू एकदमै उनीहरूलाई चाहिँ नमुना उनीहरूलाई चाहिँ एकदमै प्रशंसा गरिएको छ प्रेरित सत्रको एघारमा अहिले नपढ्नौँ तर किन उनीहरू चाहिँ दिनहुँ पवित्र शास्त्र हेरेर चाहिँ उनीहरूले आफ्नो निष्कर्षहरू निकाल्दो रहेछ। पावल आज त्यहाँ प्रेरित तर पावललाई पनि जाँचिरहेछ उनीहरूले सिलास आज सिलासले के भनेको अनि उनीहरू ल्याउँछन् अनि झन् राम्रोसँग बुझ्न पाउँछ होइन। त्यसैले हामी चाहिँ बाइबलमा जे लेखेको छ त्यही विश्वास गर्नेहरू। अब मत्ती 26 अध्यायमा जाउँ, मत्ती 26 झुटा साक्षीहरूको सामु प्रभुले कस्तो व्यवहार गर्नुभयो त्यो चाहिँ तपाईँ हाम्रो लागि चाहिँ एकदमै शिक्षामूलक छ। तपाईँ हामीलाई झुटा साक्षी झुटा हामीलाई आरोप आयो भने के गर्छ, प्रभुले के गर्नुभयो, प्रभुले के पनि गर्नुभयो, चुप्लाएर बस्नु के विवाद गरेर नि झुटा साक्षीहरू छ केही पनि बोल्नु भएन, उनीहरूलाई त एकदमै उगुस बुगुस भएर त्यो गरेपछि उनीहरू त यहाँ झगडा मचाउन चाहिरहेको थियो प्रभु त चुप्लाएर बस्नु चुप्लाएर बस्नु महाबुजाले त सहने नसकेर झुर्क उठ्छ यहाँ बसेपछि महाबजुरीले उठेर उहाँलाई भने के त केही जवाब दिँदैनस् यिनीहरूले तेरो विरोधमा तेरो गवाही के हो भनेर बसेछ तर यीशु चुप लागिरहनु भयो। उहाँ पुरा नियन्त्रणमा हुनुहुन्थ्यो, उहाँको पुरा अधिकारमा सामर्थ्यमा पितासितको सङ्गतिमा उहाँ बसिरहनु भएको छ। जसरी एकचोटि यहाँ पढौँ न भजन सङ्ग 119 यहाँ फर्किहाल्नु छ, भजन सङ्ग 119 अनि 23 पदमा भजन सङ्ग 119 को 23 पदमा हामी पढ्छौँ, शासकहरू पनि बसेर मेरो विरोधमा कुरा गर्छन् तर तपाईँको दासले चाहिँ तपाईँकै नियमहरूमा मनन गर्दछ। उहाँ चाहिँ पुरा पितासँग सम्मति गर्नुहुन्छ, उहाँ कमजोर पक्ष चाहिँ आफ्नो पक्षमा बोल्न थाल्छ कमजोर जो छ प्रभु येशू एकदमै सामर्थ्यमा अधिकारमा अनि यो नचाहिँदो झुटो साक्षीहरूको चाहिँ सामना गर्न चाहिँ उहाँले चाहिँ प्रयास पनि गर्नु भएन। अब महापुजारीले चाहिँ अर्को कुरा गरे, अब फेल खाएकोले अब अर्को कुरा गरे, के कुरा गरे जस्तो 63 पदमा, तर येशू चुप लागिरहनु भयो। अनि महापुजारीले जवाब दिई उहाँलाई भने, जीवित परमेश्वरको नाममा म तँलाई आज्ञा गर्दछु कि परमेश्वरका पुत्र ख्रीष्ट नै होस् हामीलाई भन। अब यो जुन म तँलाई आज्ञा गर्दछु भन्ने जुन शब्द छ नि, यो चाहिँ महापुजारीको हैसियतले ऊ बोल्दैछ। अनि महापुजारीलाई चाहिँ अधिकार थियो, के अधिकार थियो भने कसैलाई पनि शपथ मुनि पार्न, के उसले नै अर्को व्यक्तिलाई चाहिँ शपथ मुनि बाँध्न सक्थ्यो। भनेपछि त्यो शपथमा पारेपछि त्यो व्यक्तिले चाहिँ जवाब नदिनु हुन्थ्यो। त्यसमा पनि प्रभुलाई चाहिँ कसको नाममा शपथ मुनि पार्छ भने जीवित परमेश्वरको नाममा, अब तिमी चाहिँ भन्नै पर्छ म तँलाई आज्ञा गर्दछु। त्यसैले गम्भीर थियो, सबैभन्दा सबभन्दा उच्च नाममा चाहिँ अब ख्रीष्ट येशु बाँधिनु भएको छ, जवाब दिनु। अनि प्रश्न पनि एकदम महत्त्वपूर्ण छ, के परमेश्वरका पुत्र ख्रीष्ट तै होस्, उहाँकै व्यक्तित्वको सवाल छ, उहाँ को हुनुहुन्छ भन्ने विषयमा चाहिँ यहाँ प्रश्न उठेको छ। अनि त्यस बेला चाहिँ प्रभु चुप बस्छ, त्यस बेला चाहिँ उहाँ बोल्नुहुन्छ कि परमेश्वरका पुत्र ख्रीष्ट मसीह प्रतिज्ञा गरिएको अभिषेक गरेको राजा यहुदीहरूका राजा तै होस् हामीलाई भन। भनेपछि प्रभु येशूले चाहिँ कसरी आफूलाई इन्कार गर्न सक्नुहुन्थ्यो, जस्तो तिमीमा ल्याएछ परमेश्वरले कहिले पनि आफूलाई इन्कार गर्न। अनि उहाँले चाहिँ जवाब चाहिँ यसरी दिनुभयो 64 पदमा, येशूले उनलाई भन्नुभयो, तपाईँ आफैले नै भनिहाल्नु भयो, तरै पनि म तपाईँहरूलाई भन्दछु, अबदेखि उसो तपाईँहरूले मानिसका पुत्रलाई सामर्थ्यको दाहिने हातपट्टि बसिरहेका र आकाशका बादलहरूमा आइरहेका देख्नुहुनेछ। यस्तो जवाब दिनुभयो। यो जुन पहिलो भाग तपाईँ आफैले भनिहाल्नु भयो भन्ने जवाब चाहिँ यस्तै खालको जवाब चाहिँ यहुदा इस्करियोतीलाई पनि दिनुभएको थियो। एकचोटि 26 अध्यायमा फर्केर 25 पदमा हामी हेरौँ त, 26:25 खाना खाइरहनु भएको बेलामा एकजना मध्ये तिमीले मलाई धोका दिन्छ भन्ने बेलामा यहुदा इस्करियोती आफैले अब बोल्छ 25 पद। तब उहाँलाई पक्राइदिने यहुदाले जवाब दिएर भन्यो, हे गुरुजी, के त्यो म हुँ, अरूले जस्तै नकल गरेछ कि, के त्यो म हुँ र म त होइन नि भन्नेछ। हे गुरुजी, के त्यो म हुँ? अनि प्रभु येशूको जवाब के थियो? उहाँले त्यसलाई भन्नुभयो, तिमी आफैले भनिहाल्यो। यसको अर्थ चाहिँ तिमीले भनेको जे छ त्यही नै हो, तिमीले भनेको अनुसार नै हो भन्ने हुनुहुन्छ। अब यहाँ महापुजारीले पनि त्यस्तै जवाब दिनुहुन्छ, के परमेश्वरको पुत्र ख्रीष्ट नै होस् हामीलाई भन् भन्दाखेरि तपाईँ आफैले भनिहाल्नु भयो। उहाँले यसरी जवाब दिनु, उहाँको जवाब दिने तरिका पनि एकदम अध्ययन लागेको छ है। अनि उहाँले त्यसपछि हो तपाईँले जे भन्नुभयो त्यसै नै हो है। एक्चुली यसलाई चाहिँ मर्कुसमा पनि हेरौँ न है, मर्कुस 14:62 61 पहिला पढौँ, मर्कुस 14:61। तर उहाँ चुपै लाग्नुभयो र केही जवाब दिनुभयो। फेरि पनि महापुजारीले उहाँलाई प्रश्न गरेर उहाँलाई भने, के त परमेश्वरका के त परम धन्यका पुत्र ख्रीष्ट होस्? 62 पद। अनि येशूले भन्नुभयो, म हुँ। त्यसैले उहाँले म हुँ भनेर भन्नुभयो, यहाँ उल्लेख छ मर्कुसमा चाहिँ। अनि तपाईँहरूले मानिसका पुत्रलाई सामर्थ्यको दाहिने हातपट्टि बसिरहेका र आकाशका बादलहरूमा आइरहेका देख्नुहुनेछ। अब यो चाहिँ के भन्नुभएको, जुन चाहिँ उहाँले चाहिँ मानिसका पुत्र चाहिँ सामर्थ्यको दाहिने हातपट्टि बसिरहेका र आकाशका बादलहरूमा आइरहेका देख्नुहुन्छ। उनीहरूले सुन्ने बित्तिकै उनीहरूले चाहिँ त्यो महापुजारीले आफ्नो लुगा च्यात्छ, च्यारेर लुगा च्यात्छ, यो चाहिँ ईश्वर निन्दा भयो भनेर के भन्नुभएको थियो प्रभुले? एक चाहिँ हो म ख्रिस्ट हुँ भन्नुभयो, हो म परमेश्वरको पुत्र हुँ भन्नुभयो, अनि अझ उहाँले चाहिँ बाइबलको पद प्रयोग गरेर चाहिँ त्यो बाइबलको भविष्यवाणीमा जसको विषयमा लेखेको छ त्यो मेरै विषयमा हो भन्नुभयो। कुन चाहिँ भविष्यवाणी थियो? यो आकाशका बादलहरू भन्ने यो चाहिँ दानियलको सात अध्याय थियो। प्रभुको मनमा जहिले पनि पवित्र शास्त्र थियो, त्यस्तो उहाँलाई कष्टपूर्ण रातमा पनि बाइबलको खण्डहरू मनन गरिरहनु भएको थियो अनि उहाँको मुखबाट बाइबलको खण्डहरू निस्किन्थ्यो। अनि यहाँ दानियल सातको तेह्र र चौध पदमा चाहिँ अगमवक्ता दानियललाई दिएको दर्शनमा उसले देखेको कुरा हामीलाई बताएको छ। तेह्र पद, राति मैले मेरो दर्शनमा हेरेँ र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनु भएको एकजना मानिसको पुत्र जस्तै हुनुहुन्थ्यो। याद गर्नुहोस्, यो कुरा लेखिएको चाहिँ प्रभु यीशु जन्मिनुभन्दा पाँच सय छ वर्ष अगाडि यो भविष्यवाणी हो। अनि यो चाहिँ प्रभु यीशुको आगमनको बारेमा हो। तर कुन चाहिँ आगमन विचार गर्दै गर्नुहोस् अनि हामी यहाँ हेर्नेछौँ फेरि है। आकाशका बादलका साथ आइरहनु भएको एकजना मानिसको पुत्र जस्तो, एकजना मान्छे जस्तो हुनुहुन्थ्यो, माथि एकदम महिमित चम्किलो बादलमा आइरहेको देख्दैछ है। आकाशको बादल भनेको जहिले पनि याद गर्नुहोस् है, यो पानी पार्ने बादल होइन है, यो चाहिँ जुन चाहिँ पुरानो नियममा इजरायलीहरूलाई डोर्याउने चम्किलो बादल, आगोको खाँबो, त्यस्तो त्यो चाहिँ परमेश्वरको महिमाको उपस्थितिको सङ्केत दिने यो वास्तविक कुरा थियो। अनि दर्शनमा चाहिँ यो देख्छन् अनि ती अति प्राचीन कहाँ आउनुभयो, अर्को एकजना अति उच्च आदरको योग्य उहाँलाई प्राचीन भनेर चाहिँ उहाँ चाहिँ पछि बुझ्छ, उहाँ त परमेश्वर पिता हुनुहुँदो रहेछ। प्रकाशको चार र पाँच अध्यायबाट थाहा हुन्छ, अति प्राचीन कहाँ आउनुभयो र उहाँकै सामु उपस्थित गराइने भयो पिता अनि पुत्र। चौध पद, पुत्र चाहिँ पिताको सामु उपस्थित गराइ, तर पुत्र चाहिँ मान्छेको रूपमा हुनुहुन्छ। चौध पद, उहाँलाई के दियो? पुत्रलाई अधिकार, महिमा, सार्वभौमिक शक्ति दियो र हरेक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूको जातिहरूले उहाँको आराधना गरे। अर्थात् सारा विश्वले चाहिँ प्रभु यीशुलाई आदर गरेको यो कुरा छ। यो घटना त अझ भएको छैन, त्यसैले अब थाहा पाइसक्नु भयो यो चाहिँ प्रभु यीशुको कुन चाहिँ आगमन हो, पहिलो कि दोस्रो? दोस्रो आगमन है, जुन चाहिँ यहाँ राजाहरूको राजा भएर आउनेवाला हुन्छ। उहाँको प्रभुत्व अनन्तसम्म रहने प्रभुत्व छ जुन चाहिँ कहिले टल्ने छैन, र उहाँको राज्य त्यो हो जुन कहिले नष्ट हुने छैन। त्यसैले यो हजार वर्ष पछि छ नि, यो हजार वर्ष चाहिँ केसँग मिल्न जान्छ भन्छ, परमेश्वरको अनन्त राज्यमा छिर्छ। त्यसैले वास्तवमा कन्टिन्यू हुन्छ, यो हजार वर्ष चाहिँ यही पृथ्वीमा, तर अनन्त राज्यमै यो चाहिँ मिल्न जान्छ। अनि त्यसैले अनि उहाँले भन्नुहुन्छ त्यो मै हुँ भन्नुहुन्छ। एउटा प्रश्न छ, उहाँले त म हुँ भनेर बाइबल पद पनि थपेर उहाँले चाहिँ अब बिना शङ्का उनीहरूलाई पारिदिनु भयो। अनि त्यसपछि उनीहरूको प्रतिक्रिया हामी 26 अध्यायको 25 पदमा हामी हेर्नेछौँ। मत्ती 26 के अरे 65 पदमा, 26:65, तब महापुजारीले यसो भन्दै आफ्ना लुगाहरू च्याते। लुगा च्यात्नुको मतलब एकदमै ठुलो, यो चाहिँ सुन्नै नहुने कुरा यहाँ सुन्नु पर्यो भने जस्तै गर्दैछन्। आफ्नो लुगाहरू च्याते, यसले ईश्वर निन्दा गरेको छ, अब उसो हामीलाई साक्षीहरूको के खाँचो पर्यो र हेर तिमीहरूले पनि अब यसको ईश्वर निन्दा सुनेका छ, तिमीहरूको राय के छ? तिनीहरूले जवाब दिएर भने यो मृत्युदण्डको योग्य छ, यो मृत्युदण्डको योग्य छ। पुरा सन्हेद्रिन उनीहरू चाहिँ कराए। यहाँ चाहिँ उनीहरूले उहाँलाई के अरे महापुजारीले चाहिँ फैसला गर्छ यो न्याय जाँचमा फैसला, अनि सन्हेद्रिनले चाहिँ दण्ड तोक्छ। देख्नुभयो यो दुईटा पक्षले काम गरेर फैसला चाहिँ के हो? ईश्वर निन्दा। यसको दण्ड के हो? मृत्युदण्ड। अनि के दोष थियो उहाँको? उहाँको यो ठुलो अपराध के थियो? उहाँ मृत्युदण्डमा पुर्याउन लायक उहाँले के गर्नुभएको थियो? उहाँले चाहिँ म मसीह हुँ भन्ने दावी गर्नुभएको थियो, म परमेश्वरको अभिषिक्त राजा हुँ, म परमेश्वरको पुत्र हुँ भन्ने उहाँको दावी थियो। अनि यसकै कारण उहाँलाई चाहिँ अब के गर्छन्? तब तिनीहरूले उहाँको अनुहारमा थुके र उहाँलाई मुक्का लगाए, अनि अरूहरूले चाहिँ यसो भन्दै उहाँलाई थप्पड लगाए, ए ख्रिस्ट हामीलाई भविष्यवाणी गर, तँलाई हिर्काउनेको हो। उहाँको अब शारीरिक वेदनाहरू सुरु हुन्छ। गेत्सेमनीमा उहाँको मानसिक भित्री भावनात्मक वेदना पछि अब उहाँलाई शारीरिक दुर्व्यवहारहरू एक पछि अर्को सुरु हुन्छ। अब उहाँको अपराध के थियो भन्दैछ? अब चलन के थियो भने रोमी सरकारले चाहिँ मृत्युदण्ड कसैलाई दिनु पर्यो र मृत्युदण्ड दियो भने क्रुसमा टाङ्थ्यो। रोमी सरकारले मात्रै क्रुसमा टाङ्ने अधिकार उनीहरूसँग मात्र थियो। अनि क्रुसमा टाङ्दाखेरि एउटा हत्यारा हो भने उसको शिरमाथि, उसलाई टाँगेको क्रुसको ठ्याक्कै शिरमा चाहिँ शिरमाथि चाहिँ उसको अपराध लेखिएको हुन्थ्यो, कुनै एउटा लेखिने वस्तुमा, जस्तो कि यो हत्यारा हो, यो राजद्रोही हो, त्यसरी लेखिन्थ्यो। किनभने अनि अरूले हेर्थे, किन मरेछ, किन मारेछ, ओहो हत्यारा रहेछ, ओहो मैले पनि हत्या गरेँ भने मलाई पनि यस्तै नै हुन्छ, म त हत्या गर्दिनँ भए। उनी त्यसैले भावी सम्भावित हत्याराहरूलाई चाहिँ निरुत्साहित पार्न चाहिँ उनीहरूको दोष त्यसरी लेखिन्थ्यो। तर प्रभु येशूको चाहिँ के अपराध थियो पढाउँदा एकचोटि? उहाँको शिरमाथि के लेखियो? 27:23 पदमा हेरौँ त, मत्तीकै 27:37 उहाँलाई क्रुसमा टाँग्दाखेरि उहाँको शिरमाथि लेखेको दोष पत्रमा के लेखेको थियो? यहाँ 37 पदमा पढ्छौँ, अनि यिनी यहुदीहरूका राजा येशू हुन् भनी लेखिएको उहाँको दोष पत्र उहाँको शिरदेखि मास्तिर टाँसिदिए। यहुदीहरूका राजा उहाँको अपराध नै थियो। मत्तीको सुसमाचारले चाहिँ येशू यहुदीहरूका राजा हुनुहुन्छ भनेर चाहिँ प्रस्तुत गर्दैछ। उहाँ प्रतिज्ञा गरेको परमेश्वरको अभिषिक्त जन राजा हुनुहुन्छ भनेर लेखेको, अनि क्रुसमा टाँगेर पनि त्यही लेखेको थियो, यहुदीहरूका राजा, उहाँको अपराध त्यसरी लेखेको थियो। अब हामी चाहिँ मत्तीको 26 पढ्ने कताउँ। अब पत्रुसले 3 पटक प्रभुलाई इन्कार गर्छ, त्यसैले मत्ती 26:69-75 पदहरूसम्म पढिदिनुहुन्छ कि आशिष छ कि होइन अभिषेक?
अब पत्रुस चाहिँ बाहिरपट्टि चोकमा बसिरहेका थिए, अनि एउटी नपर्ने यसो भन्दै तिमी कहाँ आए, तिमी पनि गालिलको यसोको साथमा थियौ, तर तिमीले सबैका सामु यसो भन्दै इन्कार गरे, तिमी के भन्दछौ, म जान्दिन। अनि तिमी बाहिर दलानमा गए, पछि अघि नपर्नेले तिमीलाई देखेर त्यहाँ भएकाहरूलाई भने यो मान्छे पनि नासरतको यसुसँग थियो। अनि फेरि तिमीले कसम खाएर इन्कार गरे, म त्यस मानिसलाई चिन्दिन नै। अनि केही समयपछि ती छेउमा उभिनेहरूले पत्रुस कहाँ आएर तिमीलाई भने, तिमी पक्कै पनि तिनीहरू मध्ये एक हौ, किनकि तिम्रो बोलीले तिमीलाई प्रकट गरिरहेछ। तब तिमी यसो भन्दै शराब्न र कसम खान लागे म त्यस मानिसलाई चिन्दै चिन्दिन। अनि तुरुन्तै भाले बाँच्यो, अनि भाले बाँच्नु भन्दा पहिले तिमीले मलाई कुनपल्ट इन्कार गर्नेछौ भने यसुले तिमीलाई भन्नुभएको वचन पत्रुसले सम्झना गरे, अनि बाहिर गएर तिमी धुरुम धुरु रहे।
पत्रुसको तीन दोपहर इन्कार यहाँ पढ्यौं। अनि हरेक पटक जब प्रभुलाई पत्रुसले इन्कार गर्छन्, उसको इन्कार गराइ चाहिँ झन्झन कडा हुँदैछ। अनि आखिरमा त ऊ त शराब्न र कसम खान थाल्छ चौथो। अनि यो शराब्न र कसम खानु भनेको चाहिँ त्यो चाहिँ उसले शपथ खाइरहेको छ। शपथ खाएर भन्दै थियो यो साँचो होइन, म चिन्दिन। अनि शपथ उसले परमेश्वरको नाममा खाँदैछ, त्यसैले एक त उसले झुट बोल्दैछ, अर्को त उसले परमेश्वरको नाममा झुट बोल्दैछ, अर्को चाहिँ आफ्नै प्रभुलाई इन्कार गर्दैछ। यो पत्रुस तपाईँ जस्तै हो, एउटा कमजोर माटोको भाँडा। मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्छ। हामीले जहिले पनि सिक्नुपर्ने पाठ। अब तर हामीले यहाँ पढ्यौं, पत्रुस गएर आफूले प्रभुलाई इन्कार गर्यो तीन पटक, अनि प्रभुले भन्नुभएको थियो कि भाले बाँच्नुभन्दा पहिले तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ। प्रभुलाई थाहा छ कुन भाले कहिले बाँच्छ भने, सबै शान्तिको कुराहरू पनि उहाँले भन्नुभएको थियो नि। यहाँ भाले बाँच्ने बित्तिकै पत्रुसको हृदयमा चाहिँ त्यो वचन याद आयो, भाले बाँच्नुभन्दा पहिले तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ। अनि प्रभुको वचनले उसको हृदयमा चाहिँ छेड्यो। त्यो वचन पत्रुसले सम्झना गरेपछि बाहिर जान्छ, किनभने चोकभित्र आइसकेको थियो। अनि बिल्डिङभित्र चाहिँ यो भइरहेको थियो, अनि ढोकाबाट देख्न सकिन्थ्यो। वास्तवमा लुका अरूमा हेऱ्यो भने चाहिँ ठिक यही बेला जब उसले इन्कार पनि गर्यो, भाले पनि बाँच्यो, प्रभुलाई हेऱ्यो, अनि प्रभु ठ्याक्कै पत्रुसलाई हेरिरहनु भएको थियो भने है। अनि त्यसपछि ऊ चाहिँ तुरन्त बाहिर निस्क्यो अनि धुरु धुरु रह्यो। अब प्रियहरू, यो पत्रुसले यो सम्झना वचनको सम्झना गरेर रोएको बाट चाहिँ के संकेत मिल्छ त हामीलाई पत्रुसको आत्मिक अवस्थाको बारेमा? ऊ एउटा साँचो विश्वासी थियो भन्ने संकेत कसरी दिइरहेको छ यसले? सोच्नुहोस् त, रोयो अनि त्यसले चाहिँ कसरी संकेत दिन्छ त ऊ साँचो विश्वासी थियो भन्ने कुरा? ठिक, उसको हृदय चाहिँ पश्चातापी भएको छ, म दोषी छु भनेर चाहिँ उसले चाहिँ महसुस गरेको छ। अब पछिबाट चाहिँ उसको हृदय ठिक भएपछि उसलाई फेरि मौका दिन्छ आफ्नो प्रभुलाई स्वीकार गर्न। त्यो बेला चाहिँ प्रभुलाई स्वीकार गर्न पत्रुस चाहिँ पछि हट्दैन। त्यो चाहिँ पेन्टेकोस्टको दिनमा हो। अनि एकदम साहस हजारौंको सामु उसले दिएको गवाही एकचोटि पढ्नु, प्रेरित दुई अध्याय प्रेरित दुईको 14 पढ्छ। तर पत्रुसले ती 11 जनासँग उभिएर ठुलो स्वरले, देख्नुभयो साहस, तिनीहरूलाई भने, हे यहुदी मानिसहरू र सबै यरुसलेममा बस्नेहरू हो, यो कुरा तपाईँहरूलाई थाहा होस् र मेरा कुराहरूमा ध्यान दिनुहोस्। एकदम साहस बोल्दैछ। 22 पद, हे इजरायली मानिसहरू हो, यी कुराहरू सुन्नुहोस्, नासरतका यीशु परमेश्वरबाट सामर्थ्यका कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईँहरूका निम्ति प्रमाणित गरिनु भएको मानिस हुनुहुन्छ। ती कामहरू परमेश्वरले उहाँद्वारा तपाईँहरूकै बीचमा गर्नुभयो, जसरी तपाईहरु आफै पनि जान्नुहुन्छ। उहाँलाई नै जो परमेश्वरको ठहराएको योजना र पूर्व ज्ञान अनुसार सुम्पिनु भएको थियो तपाईहरुले लानुभयो, अधर्मी हातहरूद्वारा क्रुसमा टाल्नुभयो र मार्नुभयो। उहाँलाई परमेश्वरले मृत्युका पीडाहरूबाट छुटाइकन बौराएर उठाउनु भयो, किनकि त्यसको पक्राइमा उहाँ रहनु चाहिँ असम्भव थियो। 36 पदमा यसकारण इजरायलको सारा घरानाले यो निश्चय गरी जानुस् कि जुन येशूलाई तपाईहरूले क्रुसमा टाल्नु भयो उहाँलाई नै परमेश्वरले प्रभु र ख्रीष्ट तुल्याउनु भएको छ। अनि यति भनेपछि तिनीहरूको हृदय छेडियो, जुन चाहिँ 37 पद। अनि जब तिनीहरूले यो सुने तब तिनीहरूको मुटु छेडियो र पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, यी मानिसहरू र भाइहरू हामी के गरौँ? पत्रुसले उनीहरूलाई मुक्ति पाउनलाई पश्चाताप गर्नुपर्ने कुरा बताउँछ। त्यसैले हो त्यस रात चाहिँ पत्रुसले स्वीकार गर्ने मौका गुमाए, इन्कार गरे तिन तिन पटक, तर पछि चाहिँ उसले साथ साथ स्वीकार गरेको छ। अझ अर्को पटक पनि मौका दिनुभयो प्रभुले उसलाई, पत्रुसलाई प्रभुलाई प्रेम गर्छु कि गर्दैन भनेर स्वीकार गर्नलाई। यो चाहिँ यूहन्ना 21 छ, त्यहाँ पढौँ। यूहन्ना 21 यूहन्ना 21 15 यो चाहिँ प्रभु येशु बौरी उठिसक्नु भएपछि अनि गालिल समुद्रको किनारमा ती चेलाहरूसँग प्रभु देखा पर्नुहुन्छ र यसरी कुरा गर्नुहुन्छ। यूहन्ना 21:15 सुरु हुन्छ। यसकारण तिनीहरूले भोजन खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, उसलाई अलग्गै हुनु, हे सिमोन योनाका छोरा, के तिमी मलाई यिनीहरूले भन्दा बेसी प्रेम गर्छ? उनले उहाँलाई भने, हजुर प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई माया गर्छु। उहाँले उनलाई भन्नुभयो, मेरा पाठहरूलाई चरा। 16 पद उहाँले उनलाई फेरि दोस्रो पल्ट भन्नुभयो, हे सिमोन योनाका छोरा, के तिमी मलाई प्रेम गर्छ? उनले उहाँलाई भने, हजुर प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई माया गर्छु। उहाँले उनलाई भन्नुभयो, मेरा भेडाहरूलाई हेरचाह गर्नु। 17 पद उहाँले उनलाई तेस्रो पल्ट भन्नुभयो, हे सिमोन योनाका छोरा, के तिमी मलाई माया गर्छौ? उहाँले उनलाई तेस्रो पल्ट, के तिमी मलाई माया गर्छौ भनी भन्नुभएकोले पत्रुस दुखित भयो। अनि उनले उहाँलाई भन्यो, प्रभु, तपाईँ सबै कुरा जान्नुहुन्छ, म तपाईँलाई माया गर्छु भनी तपाईँ जान्नुहुन्छ। तीन पटक प्रभुले एकदम दयालु साथ पत्रुसलाई चाहिँ स्वीकार गर्ने मौका दिनुभयो, किनकि उसले तीन पटक त्यस रात चाहिँ उहाँलाई इन्कार गरेको थियो। अनि यहाँ चाहिँ पत्रुसले तिनै पटक स्वीकार गर्छ र भन्छ, तपाईँ जान्नुहुन्छ। पहिला त उसले भनेको थियो, यिनीहरूले छोडे पनि म त तपाईँलाई कहाँ त्याग्छु रे, मर्नु पऱ्यो पनि। त्यसैले प्रभुले भन्नुहुन्छ, यिनीहरूले भन्दा मलाई बेसी प्रेम गर्छ। प्रश्न नै त्यही छ, त्यही रातको कुरा भन्दैछ। अनि किनभने यो चाहिँ अवश्य नै पत्रुसलाई चाहिँ एकदमै गहिरो सम्झना हुने कुरा थियो। अनि प्रभुले चाहिँ एकदम दयालु साथी मौका दिनुभयो, तिन तिन पटक मलाई स्वीकार गर्ने, तपाईँलाई प्रेम गर्छु भनेर। अब पत्रुसले पाप गरेकै हो त्यस रात, यहुदा इस्करियोतीले पाप गरेकै हो त्यस रात, तर दुइटैले पाप गरे तापनि उनीहरूको बीचमा भिन्नता छ कि छैन? पत्रुस र यहुदा इस्करियोतीमा पत्रुसले उहाँलाई इन्कार गरे तिनचोटि, यहुदा इस्करियोतीले उहाँलाई चाहिँ शत्रुको हातमा सुम्पिदिए, धोका दिए, के भिन्नता छ? एकचोटि 27 मध्ये आउँदा पत्रुसले चाहिँ बाहिर गएर दुरु दुरु रुन्छन्, पश्चाताप गर्छन्, आफ्नो पापलाई घृणा गर्छन्, आफैलाई देखेर घृणा गर्छन्। त्यो ठिक हो, किनभने हामीले असल कुरा एउटै छैन। तर यहुदाले के गर्छ? यहुदाले के गर्छ? प्रश्न के छ? यहुदाले के गर्छ? मत्ती 27 तब तीन पददेखि हामी पढ्नेछौँ। तब उहाँमाथि दण्डको आज्ञा भएको देखेर उहाँलाई पक्राइदिने युदा पछुतायो अनि त्यसले ती चाँदीका तीन सिक्का के अरे तीस सिक्का त्यसले ती चाँदीका तीस सिक्का पाएको थियो। हेर्नु मैले के पाउँछु भन्दाखेरि पैसा पाएको अनि त्यो पैसा तीस सिक्का पछुताएपछि मुख्य पुजारीहरू र बुढा प्रधानहरूका यसो भन्दै फर्काएर ल्यायो चारपट मैले निर्दोषको रगत बहाउनलाई पक्राइदिएर पाप गरेको छु। अनि तिनीहरूले भने हामीलाई के तिमी आफै जान पाँच पद अनि ती चाँदीका सिक्काहरू मन्दिरमा फ्याँकिदिएर फ्याँकिराखेर त्यो हिँड्यो अनि गएर आफैलाई फाँसी लगायो। पत्रुसले पाप गर्यो तर ऊ चाहिँ उठ्यो ऊ पुनर्स्थापित भयो ऊ लडेको थियो तर उठ्यो। यहुदा इस्करियोती उसले पाप गर्यो स्वीकार गर्यो तर गलत व्यक्ति कहाँ गएर स्वीकार गर्यो परमेश्वर कहाँ गएर स्वीकार गर्न सट्टामा मान्छे दुष्ट मान्छेहरूकहाँ गएर स्वीकार गर्यो के फाइदा थियो गलत व्यक्तिहरूकहाँ गएर स्वीकार गर्यो। क्याथोलिकहरू त त्यस्तै चलन छ क्या क्याथोलिक जुटो समूहमा चाहिँ पुजारीमा गएर आफ्नो पाप स्वीकार गर्ने चलन छ उनीहरूको कन्फेसन भन्छ कन्फेसनल। युदा इस्करियोती चाहिँ पछुतायो उसलाई पोलेको छ त्यो पश्चाताप चाहिँ होइन पछुताएको मात्र थकथकी मात्र लागेको छ उसलाई पोलेको छ अब केही ऊ चाहिँ परमेश्वर कहाँ जाँदैन ऊ चाहिँ गएर आफूलाई झुन्ड्याउँछ मर्छ। त्यसैले फरक थियो पत्रुस र युदा इस्करियोतीमा एकदम ठुलो फरक थियो। पत्रुस चाहिँ एउटा मुक्ति पाएको व्यक्ति थियो शुद्ध सेवा योदा स्त्री चाहिँ एउटा मुक्ति नपाएको चेला थियो एउटा अशुद्ध चेला प्रभुले नै भन्नु। पत्रुससँग चाहिँ उसको विश्वास चाहिँ उसँग विश्वास थियो तर कमजोर विश्वास थियो। योदा स्त्री त्यसँग उसँग विश्वासै थिएन ठुलो फरक हो त्यो किनभने रायोको दाना जस्तो सानो विश्वास भए पनि साँचो विश्वास हो भने परमेश्वरले यसलाई बचाउनुहुन्छ ठिक व्यक्तिमाथि भरोसा राख्नुपर्छ प्रभु यीशु ख्रीष्टमा। योदा स्त्रीले कहिले पनि त्यो गरेको थिएन त्यसैले पत्रुस र योदा स्त्री एकदम फरक छ। अनि त्यो चाहिँ उनीहरूले गरेको त्यसपछि पाप गरेपछि उनीहरूले के गरे त्यसबाट नै छर्लङ्गै देखिन्छ त्यसैले पनि हामीले जान्न सक्छौँ जब मानिसहरूले यस्तै खालको व्यवहारबाट विश्वास कि अविश्वास गर्ने। अब प्रभुलाई तेस्रो न्यायिक जाँचको लागि लगिएको चाहिँ कस कहाँ हो भने चाहिँ पिलातस कहाँ पुर्याइएको उहाँलाई पिलातस अनि त्यसले 27 अध्यायमा त्यो छ अनि जुन चाहिँ हामीले पढौँ पहिला एक र दुई पद म पढ्दिनेछु। जब बिहान भयो तब सबै मुख्य पुजारीहरू र जनताका बुढा प्रधानहरूले येशूलाई मार्नलाई उहाँको विरोधमा मतो गरे। रात बितिसक्यो बिहान भइसक्यो दुई पद अनि तिनीहरूले उहाँलाई बाँधेर लगेर उहाँलाई राज्यपाल पोन्टियस पिलातस कहाँ सुम्पिदिए रोमी बडा हाकिम त्यो बेलाको राज्यपाल। अनि अब 11 पदमा पढ्छौ अनि येशू राज्यपालका सामु उभिनु भयो र राज्यपालले उहाँलाई यसो भन्दै सोधे के तिमी यहुदीहरूका राजा हो अनि येशूले तिनलाई भन्नुभयो तपाईँ नै भन्दै हुनुहुन्छ अहिले हो भन्दै हुनुहुन्छ। 12 पद अनि जब मुख्य पुजारीहरू र बुढा प्रधानहरूले उहाँलाई दोष लगाए तब उहाँले एउटै जवाब दिनुभयो तब पिलातसले उहाँलाई भने तिनीहरूले तिम्रो विरोधमा कति धेरै कुराहरूको गवाही दिँदैछन् के तिमी सुन्दैनौ। 14 पद अनि उहाँले तिनलाई एक शब्द पनि जवाब दिनु भएन यहाँसम्म कि राज्यपाल साह्रै छक्कै परे। अब 27 अध्यायको 15 26 पद चाहिँ एकजनाले पढ्नु होला यो माइक्रोफोनले पढ्नु सक्यो 27 15 26 पदहरू
अब चाडको समयमा मानिसहरूका निम्ति तिनीहरूले इच्छा गरेका एउटा कैदीलाई छोडिदिने राज्यपालको रीति थियो। अनि त्यस बेला तिनीहरूको वर्ग नाम भएको एउटा नाम गरिन्थ्यो। त्यसकारण तिनीहरू भेला हुँदा पिलातसले तिनीहरूलाई भने, तिनीहरूका निम्ति म कसलाई छोडिदिउँ? तिनीहरू कसलाई चाहन्छौ? बरब्बालाई कि ख्रीष्ट भनिने यसुलाई? किनकि डाले गर्दा तिनीहरूले उहाँलाई सुम्पिदिएका हुन् भने तिनीलाई थाहा थियो। तिनी न्यायसनमा बसिरहेका बेलामा तिनकी पत्नी तिन कहाँ यसो भनी पठाइन्, त्यस धर्मी मानिससँग केही सरकार नराख्नुहोस्, किनकि आज मैले सपनामा तिनका कारणले धेरै दुःख भोगेको छु। तर मुख्य पूजा आदि र बुढा प्रधानहरूले भिडलाई तिमीहरूले बरब्बालाई छोरी माग्नु र यसुलाई चाहिँ नाश गर्नु भनी सुझाए। राज्यपालले जवाफ दिएर तिनीहरूलाई भने, यी दुईजनामा तिमीहरूका निम्ति म कसलाई छोडिदिउ? तिमीहरू कसलाई चाहन्छौ? तिनीहरूले भने, बरब्बालाई। पिलातसले तिनीहरूलाई भने, तर ख्रीष्ट भने यसुले चाहिँ यसुलाई चाहिँ म के गर्नु? तिनीहरू सबैले तिनीलाई भने, त्यो क्रुसमा टाँगियो, टङ्गाइयोस्। अनि राज्यपालले भने, किन? उसले के कुकर्म गरेको छ र? तर तिनीहरू यसो भन्दैछन्, बेसी चाहे त्यो क्रुसमा टङ्गाइयोस्, आफ्नो केही सिक्न लाग्यो बरु झन् कोलाहल मचिएको देखेर पिलातसले पानी लिएर भिडमा भिडका सामु यसो भन्दै आफ्नो हात धोए, म चाहिँ यस धनी मानिसको रगतदेखि निर्दोष छु, तिमीहरू आफै जान। तब सबै मानिसहरूले जवाफ दिएर भने, त्यसको रगत हामीमाथि र आफ्ना छोराछोरीमाथि परोस्। तब तिनले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए र यस चाहिँ कोदार लगाएर क्रुसमा टङ्गाइने पनि किसिम दिए।
एउटा ज्यानमारा बरब्बा र उसका दुईटा मित्रहरूलाई क्रुसमा टाँग्ने दिन आइपुगेको थियो। त्यही दिन बरब्बा चाहिँ ती तीनजना हत्याराहरू र राजद्रोहीहरूको अगुवा थियो, अनि उसलाई चाहिँ क्रुसमा टाँग्दाखेरि चाहिँ उसलाई बीचमा टाँग्नेवाला थियो पिलातसले। तर अर्को एकजना ल्याइएको छ पिलातस कहाँ, यहुदीहरूका राजा क्रुसमा टाँगियोस् भन्दैछन्। अनि पिलातसले चाहिँ एकदम थाहा छ उसलाई, सब यस्तो धेरै मामला हेरिसकेको थियो, प्रभु यीशु निर्दोष छ भनेर उसलाई स्पष्टै थाहा छ। उसको श्रीमतीले पनि भन्छ, राति सपनामा मलाई चाहिँ एकदमै दुःख भएको छ उसको कारणले, केही पनि नगर्नु। तर पिलातसलाई एकदमै दबाव आउँछ यहुदीहरूको, अनि पिलातस चाहिँ एउटा कुटनीतिक मान्छे हो, ऊ चाहिँ कता कसलाई खुसी पार्यो भने चाहिँ म चाहिँ चढ्दै जान्छु मेरो पद, त्यस्तो खालको मान्छे हो। अनि त्यसैले उसले सत्यलाई खोजिरहेछ, ऊ चाहिँ आफूलाई जोगाउनु खोजिरहेछ, अनि उसले चाहिँ अनेक उपाय खोज्छ, तैपनि उसको विवेकले त हुँदैन भनिरहेछ। तर अन्तमा चाहिँ उसले एउटा उपाय गर्छ, सायद मैले यसरी कोर्राले हिर्काएँ भने, हिर्काउन लगाएँ भने दया जागेर आउला कि यी मान्छेहरूलाई भनेर कोर्रा पनि लगाउन लगाउँछ। तरै पनि उहाँलाई क्रुसमा नै टाँगियोस् भन्ने कुरा आउँछ, अनि भन्छ होइन हत्यारा चाहिँ एकजना अनि यीशुसँग, अनि उसको सोच अवश्य नै हत्यारा नै मारियोस् भन्ने चाहन्छ। तर उनीहरूले भन्छ, बरब्बालाई छोड्छौ, येशुलाई क्रुसमा टाँगे। अनि यहुदी शासकहरूले चाहिँ मानिसहरूलाई पनि यही भन्नलाई सुर्याए थिए, ती भिडहरू जो चाहिँ केही दिन अगाडि चाहिँ होसन्ना होसन्ना भनेर चाहिँ उनीहरू दौडिरहेको थियो, उफ्रिरहेको थियो, यिनीहरू चाहिँ अब चाहिँ प्रभु येशुलाई क्रुसमा टाँगिदियोस् भनेर चाहिँ उनीहरू गराइरहेका छन्। अनि त्यसैले अब देख्छ, बरब्बा चाहिँ बाँच्छ, प्रभु येशु चाहिँ मर्नुहुन्छ। अनि हामीले चाहिँ यहाँ देख्छौँ कि बरब्बा चाहिँ उद्धारको एउटा चित्रणको रूपमा हामीले बुझ्न सक्छौँ। तपाईँ र मैले चाहिँ आफूलाई चाहिँ बरब्बाको ठाउँमा देख्नुपर्छ। एक नम्बर, बरब्बालाई एकदम थाहा थियो म दोषी छु, मैले मृत्युदण्ड पाउन लायकको अपराध गरेको छु, म क्रुसमा जानै पर्छ, मृत्युदण्ड मैले पाउनुपर्छ, त्यो एकदम न्यायिक कुरा हो। नम्बर दुई, उसलाई थाहा थियो यीशु चाहिँ दोषरहित हुनुहुन्छ, पिलातसलाई थाहा थियो यीशु दोषीरहित हुनुहुन्छ, पिलातसको श्रीमतीलाई पनि थाहा थियो। अनि पछि हामी हेर्नेछौँ त्यहाँ क्रुसमा टँगाइँदाखेरि दुईजना मध्ये एकजना अपराधीले पनि हामीले त पाउनुपर्ने दण्ड पाइरहेका छन् तर यी मानिसले त केही गरेको छैन, आफूलाई पनि थाहा थियो। तेस्रो कुरा, त्यसैले बरब्बालाई पनि निश्चय थाहा थियो, प्रभुले निर्दोष हुनुहुन्छ भने अनि बरब्बालाई अब चाहिँ के पनि थाहा थियो भने येशु चाहिँ मेरो सट्टामा बीचको क्रुसमा टाँगिनेवाला छ। अब बरब्बास यो शब्द आरामिक शब्दको अर्थ चाहिँ के हो भने पिताको छोरा, अब्बा भनेको चाहिँ पिता, बार भनेको चाहिँ छोरा, बार अब्बा पिताको छोरा। त्यसैले येशु साँचो पिताको साँचो छोराले चाहिँ बरब्बाको ठाउँ लिनुभयो, उहाँ क्रुसमा जानुभयो बरब्बाको सट्टामा। अनि अरू यदि कसैलाई अरूलाई शङ्का र प्रश्न भए पनि बरब्बालाई चाहिँ अलिकति पनि शङ्का थिएन, उसले भन्न सक्थ्यो मेरै ठाउँमा येशु मर्नुभयो, मेरै सट्टामा येशु मर्नुभयो। बरब्बा यो पनि थाहा थियो बरब्बालाई कि जुन प्रभु येशु उसको प्रतिष्ठापक भएर उसको सट्टामा उहाँ मरिदिनु भएको कारणमा चाहिँ बरब्बाले जुन अब छुटकारा पाएको छ यो चाहिँ छुटकारा पाउन उ लायक थिए। ख्रिस्ट दण्डित हुनुभयो म छुटकारा पाउनलाई, यो चाहिँ मैले गुमाएको होइन, उसलाई थाहा थियो पाँचौँ कुरा, उसलाई यो पनि थाहा थियो। बरब्बालाई थाहा थियो कि उहाँको सट्टामा, उनको सट्टामा चाहिँ प्रभु मर्नुभयो, मेरो सट्टामा प्रतिस्थापक भएर मर्नुभयो ताकि म चाहिँ मर्नु नपरोस् भनेर। अब पिलातसको लागि त के थियो भने अब कि बरब्बा कि येशु होइन, दुइटामै एउटा, बरब्बालाई छोडिदेऊ भन्यो भने येशु मर्छ, येशुलाई छोडिदेऊ भने बरब्बा मर्छ। त्यसैले त्यो स्थिति थाहा भएकोले बरब्बालाई थाहा थियो अब येशुमाथि निर्णय आयो उहाँ मारिनु पर्ने, त्यसैले म छुटकारा पाएँ, उसलाई कस्तो थाहा छ। त्यसैले छ नि यही पाँचवटा कुराहरू चाहिँ एउटा व्यक्तिले महसुस गरे भने उसले मुक्ति पाउने, मुक्ति पाउन यो पाँचवटा कुरा महसुस गर्नै पर्छ है। त्यसैले बरब्बा चाहिँ एउटा दोषी पापीको चित्रण हो जसको निम्ति ख्रिस्ट मर्नुभयो। अब बरब्बाले साँचो गरी मुक्ति पाए कि पाएन बाइबलले केही पनि बताउँदैन, सायद पाएन होला। जस्तो आज पनि थुप्रै 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 मान्छेहरू छन् येशु ज्वरको निम्ति मर्नुभयो र उनीहरूलाई वास्तै छैन, वास्तै छैन। 27 अध्यायको 24 पदमा चाहिँ हामीले अघि पढेको सुनिएको थियौँ, आफ्नो केही सिप नलागेकोले बरु झन कोलाहल मचिएको देखेर पिलातसले पानी लिएर भिडका सामु यसो भन्दै एउटा बाटोमा पानी लिएर आफ्ना हात धोए र भन्छन् म त यस धर्मी मानिसको रगतदेखि निर्दोष छु, तिमीहरू आफै जान। हात धोइरहेको छु यो चाहिँ एउटा चिन्ह, एउटा प्रतीकको रूपमा म यो दोषबाट चाहिँ म मुक्त भएँ ल है, यो क्रुसमा ख्रिस्टलाई तान्ने कामबाट चाहिँ मलाई अब दोष नलागियोस् उसले भनेर चाहिँ आफूलाई धोयो। प्रश्न उठ्छ साँच्चै नै धोइयो त, साँच्चै नै ऊ चाहिँ निर्दोष भयो त? पिलातसले के गर्न सक्थ्यो वास्तवमा उसको अधिकारले? अब एकदम साहस चाहिन्थ्यो उसलाई, होइन यहुदीहरू मेरो पद जाओस्, मलाई सिजरले निकालोस्, जे जे होस्, अब त्योभन्दा त निकै साहस चाहिन्छ एउटा राजनीति खालको मान्छेलाई, किनभने राजनीति खालको मान्छे त मान्छेलाई खुसी पार्ने हो। अनि किनभने त्यसले यहुदीहरूलाई घृणसरी रिस उठाउनेवाला थियो, त्यसो गरेको भने उसले त्यो गरेन, गर्न सक्यो। त्यसैले एकचोटि हेर्नुहोस् त यहुन्ना 19:11 एघारमा प्रभुले नै दोषी सकि छैन बताउनु भएको छ। यहुन्ना 19:11 यहुन्ना 19:11 हामी पढ्छौँ, 10 पद पनि पढ। तब पिलातसले उहाँलाई भने के तिमी मसित बोल्दैनौ, तिमीलाई क्रुसमा टँगाउने अधिकार मसित छ र तिमीलाई छोडिदिने अधिकार पनि मसित छ भन्ने कुरा के तिमीलाई थाहा छैन? त्यति भनेपछि प्रभु बोल्नुभयो। 11 पद येशूले जवाफ दिनुभयो तपाईँलाई माथिबाट नदिएको भए, अर्थात् परमेश्वरबाट नदिएको भए मेरो विरोधमा तपाईँसित कुनै पनि अधिकार हुने थिएन, यसै कारण जसले मलाई तपाईँ कहाँ सुम्पिदियो त्यसैलाई झन ठुलो पाप लाग्छ। यसबाट के बुझ्छ भने पिलातस तिमी दोषी छ, तर तिमीभन्दा चाहिँ तिमी कहाँ सुम्पिदिनेहरू चाहिँ झन ठुला दोषी हो। ठुला दोषले त्यो हात धोएर निर्दोष हुने होइन, मेरो जिम्मेवार छैन भन्न मिल्दैन, कसरी हामी उम्किन खोज्छ हाम्रो जिम्मेवारीहरूबाट, पिलातुस जस्तै त्यो गर्न मिल्दैन है। त्यसैले को बढी जिम्मेवारी थियो? त्यो यहुदीहरू, त्यो शासक वर्ग। अनि अझ 27:25 अघि पढेको थियौँ, उहाँको क्रुसको मरणको पुरै जिम्मेवारी चाहिँ हामी लिन्छौँ भन्नेहरू पनि थियो त्यहाँ 27:25। कस्तो शैतानिक खालको भ्रममा परेर उनीहरूले कठोर भएर बोल्दैछन् यहाँ 25:25। तब सबै मानिसहरूले जवाब दिएर भने, त्यसको रगत हामीमाथि र हाम्रा छोराछोरीहरूमाथि परोस्। अनि वास्तवमा 70 AD पर्छ पनि, 70 AD चाहिँ यरुसलेम ध्वस्त हुन्छ प्रभुले भन्नुभए अनुसार। अनि त्यो बेग्लै डरलाग्दो घटना थियो जुन चाहिँ इतिहासले बताउँछ। अन्तमा हामी आफैलाई विचार गरौँ, तपाईँ आफैलाई विचार गर्नुहोस्। पिलातस भन्छ म यसमा जिम्मेवारी छैन प्रभु यीशुको मृत्युमा। विचार गर्नुहोस् त, ख्रिस्टको मृत्यु हुनुमा तपाईँको कुनै जिम्मेवारी थियो? ख्रिस्ट मर्नुमा तपाईँको कुनै कारण थियो त्यहाँ? उहाँको मृत्यु हुनुमा तपाईँको पनि कुनै भाग छ? सोच्दैनुहुन्छ? पहिलो पत्रुस 2 हामी पढौँ, 2:24। हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँच्छौँ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नु भयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो। यस पद अनुसार चाहिँ तपाईँ र मेरो पापले प्रभु यीशु क्रुसमा जानुभएको। 3:18 पनि, 3:18, किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई ख्रीष्टले पनि धर्मीले अधर्मीहरूका निम्ति पापहरूको लागि एकपल्ट दुःख भोग्नु भयो, त्यो शरीरमा मारिनु भयो, तर आत्माद्वारा जीवित पारिनु भयो। प्रश्न, के प्रभु येशु ख्रीष्ट परमेश्वरकै पुत्र निर्दोष थुमा के उहाँ कलवरी क्रुसमा तपाईँकै निम्ति जानुभएको हो? के तपाईँकै निम्ति उहाँले दुःख भोग्नु भयो? के तपाईँकै निम्ति उहाँ रगतामय हुनुभयो? के तपाईँकै निम्ति उहाँ मर्नुभएको हो? ख्रिस्ट कसको लागि, ख्रिस्ट कसले गर्दा मर्नुभयो, कसले उहाँलाई मारेको हो, यो प्रश्न उठ्छ। अनि हामी मुक्ति पाएकाहरूले भन्न सक्छौँ, मैले गर्दा प्रभु येशु ख्रीष्ट क्रुसमा जानु। उहाँलाई धन्यवाद दिउँ।